بسم الله الرحمن الرحيم حميم تنزيل الكتاب من الله العزيز الحكيم تو بات یہ چل رہی تھی کہ ایک آیت اس میں مدنیہ ہے اور وہ آیت ہے قل للذین آمنوا یغفروا للذین لا یرجون ایام اللہ. شان نزول کے سلسلے میں ایک روایت یہ ہے کہ غزوہ بن المصطلق کا جو سفر ہوا تو اس میں مریسی نامی ایک کنویں پر لوگ پانی لینے کے لیے آ رہے تھے. رئیس المنافقین عبداللہ بن ابئی بھی اس غزوے میں آیا تھا تو اس نے اپنے غلام کو پانی لینے کے لیے بھیجا. دیر سے آیا, وقت پر آیا نہیں, تو عبداللہ بن ابئی نے غلام سے پوچھا کہ کیوں دیر سے آیا تو؟ تو اس نے بتایا کہ وہاں مریسی کے کنویں کے اوپر حضرت عمر رضی اللہ تعالیٰ عنہ بیٹھے ہوئے تھے اور حضرت عمر نے یہ فرمایا کہ جب تک نبی کریم صلی اللہ علیہ وسلم اور حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ کی مشکیں نہ بھری جائے گی وہاں تک کسی کو پانی لینے کی اجازت نہیں ہے. پہلے نبی کریم صلی اللہ علیہ وسلم اور حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہما کے مشکیزے پانی سے بھرے گئے, اس کے بعد انہوں نے دوسروں کو پانی کی اجازت دی, اس لیے مجھے آنے کے اندر دیر ہو گئی. تو اس پر عبداللہ بن ابئی نے کہا کہ ان لوگوں کی مثال, یعنی مکہ سے ہجرت کر کے آنے والوں کی مثال کیسی ہے کہ سمن قلب کا یا کلو کا, کہ تم اپنے کتے کو گوشت کھلاؤ تاکہ وہ کتا جو ہے تم کو کھا جائے. کتے کو کھلا پلا کر کے موٹا کرو, تندرست کرو, پھر وہ کتا خود تم کو کھا جائے. ایسا ان مسلمانوں کا حال ہے. گویا کہ یہ مہاجرین مکہ سے آئے, ہم نے ان کو مدینہ میں پناہ دی اور اب یہ اتنے آگے بڑھ گئے کہ ہم لوگوں کو بھی یہ تو پیچھے ڈالنے لگے, ایسا توہین کا جملہ اس نے کہا. تو جملہ شدہ شدہ پھیل گیا. حضرت عمر رضی اللہ تعالیٰ عنہ کو اس معاملے میں بڑا غصہ آیا, وہ تلوار لے کر کے تیار ہوئے اس کو مارنے کے واسطے کہ اس کو قتل کر دے رہے. اس پر باری تعالیٰ نے آیت کریمہ نازل فرمائی کہ ایمان والوں سے کہو کہ ان کافروں کے ساتھ درگزر کا معاملہ کرے, زیادتی درگزر کا معاملہ کرے, ان کو ابھی مارداڑ کا معاملہ نہ کرے. دوسرا واقعہ شان نزول کے سلسلے میں یہ ہے کہ جب یہ آیت نازل ہوئی من ذا الذی یقرض اللہ قرضا حسنا, ایک منافق تھا جس منافق کا نام فخاص تھا. یہ فخاص یہودی بولا, نعوذ باللہ, محمد صلی اللہ علیہ وسلم کا رب مفلس ہو گیا ہے, اس لیے وہ ہم سے قرض مانگ رہا ہے. تو یہ بات جب سنی تو حضرت عمر رضی اللہ تعالیٰ عنہ کو غصہ آ گیا اور اس فخاص یہودی کو مارنے جانے کے لیے آپ تیار ہوئے. اس کے اوپر یہ آیت کریمہ نازل ہوئی. اب ظاہر ہے کہ یہ دونوں چیزوں سے سابقہ مدنی دور میں پڑا, منافقوں سے بھی, عبداللہ بن ابئی سے بھی, اور فخاص جیسے یہودی سے بھی. اسی لیے اس آیت کریمہ کو بعض مفسرین مدنی مانتے ہیں. جبکہ ایک تیسرا شان نزول یہ ہے کہ قبیلے غفار کا ایک کافر اس نے حضرت عمر رضی اللہ تعالیٰ عنہ کو ایک مرتبہ گالی دی تو حضرت عمر رضی اللہ تعالیٰ عنہ اس کے اوپر غصے ہو گئے اور اس کو قتل کرنے کا آپ نے ارادہ فرمایا تو اس پر یہ آیت کریمہ نازل ہوئی. گویا کہ فخاص کے ساتھ جو سابقہ پڑا تھا وہ سابقہ تو مکی دور کے اندر پڑا, اس لیے اس کو مکی آیت کہا جاتا ہے. تو پھر مکمل سورت جو ہے مکیہ ہی کہی جائے گی. بعض حضرات یہ فرماتے ہیں جیسے کہ علامہ بغوی رحمۃ اللہ تعالی علیہ نے معالم التنزیل میں یہ روایت نقل کی ہے کہ مکہ میں مسلمانوں کو مشرک لوگ سخت تکلیفیں دیتے تھے. صحابہ نے نبی کریم صلی اللہ علیہ وسلم سے اس کی شکایت کی کہ حضور یہ مشرکین ہم کو بہت ستاتے ہیں, پریشان کرتے ہیں. اس پر یہ آیت نازل ہوئی اور بتایا گیا کہ کفار کی طرف سے شرارت ہوئے تو اس پر غصہ نہیں آنا چاہیے بلکہ تسامح درگزر کا برتاؤ کرنا چاہیے. اس اعتبار سے بھی اس آیت کو مکی کہا جائے گا. تو بہرحال بعض حضرات کے نزدیک تو پوری سورت مکیہ ہے اور بعض کہتے ہیں کہ یہ کل الذین آمنوا والی آیت جو ہے وہ مدنیہ ہے. حامیم تو حروف مقطعات میں سے ہیں. کتاب یعنی قرآن کا اتارا جانا اللہ تعالیٰ کی طرف سے, جو اللہ بڑے زبردست ہے بڑے حکمت والے ہیں. ان فی السماوات والارض لآیات للمؤمنین. دیکھو یہاں غور کرو, اس آیت کے بعد آیا ہے للمؤمنین, دوسری آیت کے بعد آیا لقومی یوقنون, تیسری آیت کے بعد آیا لقومی یعقلون. گویا کہ نون کے قافیے کے اوپر تین آیت ختم ہو رہی ہے. پہلے میں ایمان, دوسرے میں یقین, تیسرے میں عقل. یہ تین کا تذکرہ ہے. حضرات مفسرین یہ فرماتے ہیں کہ بات دراصل یہ ہے کہ انسان جب آسمانوں اور زمینوں میں غور کرتا ہے تو اس نتیجے کے اوپر پہنچتا ہے کہ اس آسمان اور زمین کے لیے ضرور بے ضرور کوئی پیدا کرنے والا ہے. تو وہ صانع تعالی کے اوپر وہ ایمان لے آتا ہے. پھر جب وہ اپنی ذات کی پیدائش کے اندر غور کرتا ہے تو اس کا یقین بڑھ جاتا ہے. پھر دنیا کے تمام حوادث کو دیکھتا ہے تو اس کی عقل کامل ہو جاتی ہے. اس لیے بالترتیب ایمان, یقین اور عقل کا تذکرہ موجود ہے. یقیناً آسمان اور زمین میں اللہ کی قدرت اور وحدانیت پر دلالت کرنے والی بہت ساری نشانیاں ایمان والوں کے لیے ہے جو غور کرے. وفی خلقکم وما یبث من دابہ آیات لقوم یوقنون. اور اللہ تعالیٰ نے تم میں سے ہر ایک کو جو پیدا کیا ناپاک منی کے خطرے سے, پھر جمے ہوئے گوشت سے, پھر بوٹی سے, اس کے اور زمین کے اندر جتنے بھی جانور چلتے ہیں, اس میں بڑی نشانیاں ہیں یقین لانے والی قوم کے واسطے, یعنی جن کو مرنے کے بعد جینے کا یقین ہو. وفی اختلاف اللیل والنہار وما انزل اللہ من السماء من رزق فاحیا به الارض بعد موتها وتصریف الرياح آیات لقوم یعقلون. اور رات اور دن کے الٹنے پلٹنے میں یعنی جانے آنے میں, اور اللہ تعالیٰ آسمان سے جو روزی اتارتے ہیں یعنی بارش, وہ روزی کا سبب ہے. پھر بارش کے ذریعے سے اللہ تعالیٰ بنجر مردار زمین کو زندہ کر دیتے ہیں, اور ہوائیں الٹ کرتی رہتی ہے, کبھی ٹھنڈی کبھی گرمی, کبھی جنوب کی کبھی شمال کی ہوائیں پلٹ پھرت کرتی رہتی ہے. آیات لقومی یعقلون, عقل والی قوم کے واسطے اس میں اللہ کی قدرت کی بڑی نشانی ہے. تِلْكَ آیَاتُ اللَّهِ نَتْلُوهَا عَلَيْكَ بِالْحَقِّ, یہ جو آیتیں ہیں اللہ تعالیٰ کی کتاب کی, ہم آپ کے سامنے اس کو ٹھیک ٹھیک پڑھ کے سناتے ہیں. فَبِأَيِّ حَدِيثٍ بَعْدَ اللَّهِ وَآيَاتِهِ يُؤْمِنُونَ. फिर भी ये काफी लोग अगर ईमान नहीं लाते तो कौन सी बात पर ये लोग ईमान लाएंगे? अल्लाह की बात यानी कुरान, अल्लाह की आयतें यानी अल्लाह की कुदरत की निशानियाँ, अल्लाह की किताब की आयतें दलाइल, उसके बाद ये लोग कौन सी चीज पर ईमान लाएंगे? वैलुल लिकुल्लि अफ्फाकिन अथीम, वैल जहन्नम की एक वादी या मुतलक अजाब के लिए। वैलुल लिकुल्लि अफ्फाकिन अथीम, बड़ी तबाही है हर झूठे बड़े गुनहगार के वास्ते। कहते हैं कि आयत करीमा नबर बिन हारिस के बारे में नाजिल हुई, बात कहते हैं कि ये हारिस इब्न कल्दा के बारे में नाजिल हुई, बात कहते हैं कि अबू जहल के बारे में नाजिल हुई। नबर बिन हारिस जो है अजमियों की कहानियां खरीद के लाता था और लोगों को सुनाता था, और नापाक मकसद इसका ये था ताकि लोग कुरान करीम को न सुने बल्कि उसकी कहानियां सुनने के लिए जमा होए। यस्मा आयतिल्लाह, जो अल्लाह ताला की आयतों को सुनता है। तुतला अलैहि, जो उसके सामने तिलावत की जाती है, फिर वो सुम्मा युसिर मुस्तकबिरा, फिर वो तकब्बुर करके अपने कुफ्र के ऊपर अड़ जाता है, अड़ा रहता है। देखो लफ्ज सुम्मा जो है अरबी जबान में तराखी के लिए आता है, गोया के आयतों के सुनने के बाद कुफ्र पर जमा रहना बहुत ही बईद बात है। उस मौत को जाहिर करने के लिए इस जगह लफ्ज सुम इस्तेमाल किया गया है, यानी बौदे जमानी के कायम मुकाम बौदे मर्तबा को करार दिया और लफ्ज सुम के जरिए से उसका इजहार किया गया। फिर दूसरा लफ्ज आया मुस्तकबिरन, यानी ईमान को जलील हरकत समझकर उससे तकब्बुर करने लगता है, ईमान को जलील हरकत समझता है और तकब्बुर करने लगता है। फबशिर कअल्लम ये मुस्तकबिरन, यानी तकब्बुर करते हुए कुफ्र पर आ रहता है, कअल्लम ये स्माहा, होया कि उसने उसको सुनाई न हो। फबशिर हु बिआज़ाबिन अलीम, उसको आप दर्दनाक अजाब की खुशखबरी सुना दो। वइज़ा अलीम मिन आयातिना शैअन इत्तख़ज़हा हुज़ुआ उलाइका लहुम अज़ाबुम मुहीन, और जब हमारी आयतों में से यानी कुरान के आयतों में से कुछ उसको पता चलता है तो उसका मजाक बनाना शुरू कर देता है। लहुम अज़ाब मुहीन, उनके लिए जलील करने वाला अजाब है। मिन वराइहिम जहन्नम, उनके आगे जहन्नम है, यानी इस दुनिया को पूरा करके जब आखिरत की मंजिल की तरफ आगे बढ़ेंगे तो वहाँ जहन्नम है। वला युग्नी अन्हुम मा कसबू, और वहाँ पर उनका किया कराया कुछ भी काम नहीं आएगा। वला युग्नी अन्हुम मा कसबू शैआ, वहाँ उन्होंने जो दुनिया में बुरे काम किए कोई काम वहाँ जो है वहाँ दुनिया की कमाई हुई कोई चीज काम नहीं आएगी, माल भी काम नहीं आएंगे, दौलत औलाद घर बार कुछ काम नहीं आएगा। वला मत्तखज़ू मिन दुनिल्लाहि औलिया, और अल्लाह ताला को छोड़कर के जिन बुतों को अपना मददगार बनाया वो भी कुछ काम नहीं आएंगे। वलहुम अज़ाबुन अज़ीम, और ये वहाँ आखिरत में उनके लिए बड़ा अजाब होगा। हाजा हुदा, ये कुरान तो सरापा हिदायत बन के आया, गुमराही से निकाल कर हिदायत की तरफ लाने के लिए आया। वल्लज़ीन कफरू बिआयाति रब्बिहिम लहुम अज़ाबुम मिन रिज़्ज़िन अलीम, और जिन लोगों ने कुफ्र किया अपने रब की आयतों का इनकार किया उनके लिए दर्दनाक अज़ाब की सजा आखिरत के अंदर होगी। अल्लाहुल्लज़ी सख़्फ़रा लकुमुल बहर लितजरियल फुल्कु फीही बिअम्रिही वलितबतगू मिन फ़ज़लिही वलअल्लकुम तशकुरून। अल्लाह ताला की जात वो है जिसने तुम्हारे लिए समंदर को मुसख़्फ़र कर दिया, मीठा भी खारा समंदर भी, तुम्हारे लिए उसने सफर करना आसान कर दिया, उसकी ऊपर वाली सतह ऐसी अम्लस और चिकनी बनाई कि तुम्हारी कश्तियाँ आसानी से उसके अंदर चली जाती है, भारी भरकम वजन भी उठा करके वो कश्तियाँ पानी पर तैरती हुई चली जाती है, ऐसा तुम्हारे लिए अल्लाह ने समंदर को आसान कर दिया। इतजिरियल फुल्कु फीही बि अम्री, ताकि समंदर के अंदर कश्ती अल्लाह ताला के हुक्म से चले। वलितबतगू मिन फज़ली, ताकि तुम हलाल रोजी तलाश करो तिजारत के जरिए। वलअल्लकुम तशकुरून, और तुम अल्लाह ताला की नेमतों पर शुक्रगुजारी करो। وَسَخَّرَ لَكُم مَّا فِي السَّمَاوَاتِ وَمَا فِي الْأَرْضِ, اور اللہ تعالیٰ نے تمہاری خدمت میں لگا دی آسمان کی مخلوقوں کو, سورج ہے, چاند ہے, ستارے ہیں, آسمان سے برسنے والا پانی ہے, وَمَا فِي الْأَرْضِ, زمینی مخلوقوں کو, زمین میں جانور ہے, درخت ہے, گھاس ہے, نہریں, سب تمہارے کام میں لگا دیے, جَمِيعًا مِّنْهُ, یہ سب کے سب اللہ تعالیٰ ہی کی طرف سے ہیں, یعنی اللہ تعالیٰ نے ان تمام کو تمہارے کام میں لگا دیا اپنی مہربانی اور اپنے فضل و کرم سے. تو جمیعًا منہ, اللہ تعالیٰ نے اپنی طرف سے ان تمام چیزوں کو مسخر کر دیا. دوسرا مطلب یہ ہے کہ یہ سب چیزیں اللہ تعالیٰ ہی کی طرف سے ہیں. تیسرا مطلب یہ ہے کہ یہ سب چیزیں اللہ تعالیٰ کی رحمتوں سے ہیں. ابن عباس رضی اللہ تعالیٰ عنہ کا قول ہے, اور ایک قول یہ ہے کہ یہ سب چیزیں اللہ تعالیٰ کی مہربانی سے ہیں. ان فی ذلک لآیات لقوم یتفکرون, یقیناً اس میں اللہ تعالیٰ بڑی نشانیاں ہیں غور و فکر کرنے والی قوم کے واسطے. قل للذین آمنوا یغفروا للذین لا یرجون ایام اللہ, آپ ایمان والوں سے فرما دیجئے کہ جو کافر اللہ کے دنوں کی امید نہیں رکھتے, اللہ کے عذاب کے دنوں سے ڈرتے نہیں ہیں, آپ ان کو معاف کر دیا کرو. دیکھو ایام اللہ, آپ الفوز القبیر کے اندر پڑھیں گے کہ ایام اللہ کا جو لفظ ہے ایک خاص اصطلاح ہے, اور اس کے اندر دنیا میں جو عذاب کا دن آیا, کوئی بڑا گرفت اور پکڑ کا دن آیا, ایسے خاص خاص دنوں کے اوپر ایام اللہ کا لفظ استعمال کیا جاتا ہے. گویا کہ اللہ تعالیٰ کی طرف سے جو عذاب کا, تکلیف کا, بڑا پکڑ کا دن آتا ہے, اس کے اوپر یہ لوگ کافی لوگ ڈرتے بھی نہیں ہیں, کوئی ذرہ برابر بھی ان کو اس کے اوپر خوف اور غم ہوتا بھی نہیں ہے. لیجزی قومم بما کانوا یکسبون, تاکہ اللہ تعالیٰ خود سزا دے رہے ان کافروں کو ان کے کیے ہوئے اعمال کا, تاکہ اللہ تعالیٰ کافروں کو ان کے کیے ہوئے کام کی سزا دے رہے. یعنی یہ کافر لوگ جو مسلمانوں کو ستا رہے ہیں, اللہ تعالیٰ ان کافروں کو ان کے ستانے کی سزا دے رہے. من عمل صالحا فلنفسه, جو آدمی بھی نیک کام کرے گا وہ اپنے فائدے کے واسطے. اور دیکھو یہ فائدہ اور نقصان دنیا میں پتہ نہیں چلے گا, یہ پتہ کہاں چلے گا؟ آخرت کے اندر. ومن اساء فعليها, اور جو آدمی برا کام کرے گا تو اس کا وبال اسی کے اوپر لوٹے گا. ثم الى ربكم ترجعون, پھر تم تمہارے رب کی طرف لوٹائے جاؤ گے واپس اللہ کے دربار کے اندر. وَلَقَدْ آتَيْنَا بَنِي إِسْرَائِيلَ الْكِتَابَ وَالْحُكْمَ وَالنُّبُوَّةَ وَرَزَقْنَاهُمْ مِنَ الطَّيِّبَاتِ, اور پکی بات یہ ہے کہ ہم نے بنی اسرائیل کو کتاب یعنی تورات دی. دیکھو صرف تورات نہیں, بنی اسرائیل کے اندر تو تورات کتاب بھی تھی, بنی اسرائیل میں انجیل کتاب بھی تھی, بنی اسرائیل میں زبور کتاب بھی تھی, بنی اسرائیل میں موسیٰ علیہ السلام والے صحیح سے بھی تھے, لیکن تورات چونکہ امتیازی کتاب تھی, شان والی, اس میں نئے نئے احکام بیان کیے گئے تھے, اس لیے مفسر نے کتاب سے خاص تورات کو مراد لیا. آیت نبی کریم صلی اللہ علیہ وسلم کے لیے تسلی ہے کہ اللہ تعالیٰ نے بنی اسرائیل کو بڑی کتاب دی تھی تورات جیسی بڑی بڑی نعمتیں دی تھی، پھر بھی انہوں نے شکر نہیں کیا اور کفر پر اڑے رہے. اس طرح آپ کی قوم بھی کفر پر ایمان نہ لاوے قرآن پر، قرآن پر ایمان نہ لاوے تو آپ بھی ناراض نہ ہو، غم زدہ نہ ہو ان کے کفر پر اڑے رہنے کی وجہ سے. اور پکی بات یہ کہ ہم نے بنی اسرائیل کو کتاب تورات دی. والحکم، حکم سے مراد نبوت، یعنی کہ لوگوں کے درمیان فیصلہ کرنا، یعنی کہ حکمت، کیونکہ بنی اسرائیل میں بادشاہت بھی تھی، اسی لیے حکم بمانا فیصلے اور حکم بانا حکمت. والنبوہ یا لوگوں کے درمیان فیصلے کرنا، اور نبوت بھی ہم نے بنی اسرائیل کے اندر رکھی تھی. دیکھو نبی تو دوسرے خاندانوں میں سے بھی ہوئے، لیکن بنو اسرائیل کی خصوصیت اتنی کہ بہت زیادہ نبی بنی اسرائیل میں پیدا ہوئے، تقریباً 4000 نبی بنی اسرائیل میں پیدا ہوئے، یہ ان کی خصوصیت ہے. وَرَزَقْنَاهُمْ مِنَ الطَّيِّبَاتِ، اور ہم نے بنی اسرائیل کو پاکیزہ چیزوں کی روزی دی، کون سی؟ من اور سلوہ. وَفَضَّلْنَاهُمْ عَلَى الْعَالَمِينَ، اور ہم نے بنی اسرائیل کو تمام عالم والوں کے اوپر فضیلت عطا فرمائی. تمام عالم والوں کے اوپر فضیلت کا مطلب بعض نے جزوی فضیلت مراد لی ہے، کہ بنو اسرائیل کو اللہ نے جزوی فضیلت عطا فرمائی تھی کہ وادی تیہ میں ایک چھوٹے سے پتھر میں سے 12 چشمے نکلے. اسی طریقے سے کثرت سے انبیاء ان کے اندر آئے، اور جو ہے اللہ نے ان کو من و سلوہ عطا فرمایا. یہ جزوی فضیلت مراد ہے، اور بعض حضرات نے فضیلت بمانا خصوصیت لی ہے کہ اللہ نے ان کو چند خصوصیات سے نوازا تھا. باقی دینداری اور اجر اور ثواب کے اعتبار سے بنی اسرائیل سب سے زیادہ تھے، ایسا مفہوم نہیں لیا جا سکتا، کیونکہ دینداری اور ثواب اور اجر کے اعتبار سے امت محمد یا بنی اسرائیل سے آگے نکل جائے گی، اس لیے وہ مطلب نہیں لے سکتے. خصوصیات والا مطلب لے لو، اچھی بات ہے. وَآتَيْنَاهُمْ بَيِّنَاتٍ مِّنَ الْأَمْرِ، اور ہم نے ان کو امر کی کھلی کھلی نشانیاں دی تھی. امر سے مراد دین کے امور، یعنی شریعت کے احکام، حلال حرام، یہ سب چیزیں ہم نے کھل کھل کر کے ان کو احکام دے دیے تھے. اور دوسرا مطلب یہ ہے بینات من الامر کا، نبی کریم صلی اللہ علیہ وسلم کی بعثت با سعادت کی باتیں، آپ کی علامتیں، آپ کی نشانیاں، یہ سب چیزیں ہم نے تورات میں کھل کھل کے بیان کر دی تھی. تو گویا کہ تورات میں واضح احکام بھی تھے، اور تورات میں نبی کریم صلی اللہ علیہ وسلم کی بعثت کی باتیں بھی بیان کی ہوئی تھی. فمختلف، اختلاف ان کے درمیان میں کب پیدا ہوا؟ الا من بعد ما جاءهم العلم بغیا بینهم، اللہ کے یہاں سے صحیح علم آ جانے کے بعد آپس کی ضد کی وجہ سے. چنانچہ نبی کریم صلی اللہ علیہ وسلم سے عداوت اور حسد کی وجہ سے یہ لوگ جانتے ہوئے بھی ایمان نہیں لائے. کائی کی ضد؟ کہ آج تک اللہ نے جو نبی بھیجے، بکثرت نبی بنی اسرائیل میں سے آئے، یہ نبی کیوں بنی اسماعیل میں چلے گئے؟ ان کا خاندان کیوں بدل گیا؟ بس اسی حسد اور عناد کے اندر بنی اسرائیل ایمان نہیں لائے، انکار کر دیا، ان لوگوں نے ضد پر اڑ گئے. اسی کو فرمایا کہ بغیم بینہم، ان ربک یقضی بینہم یوم القیامت فیما کانوا فیہ یختلفون، یقیناً آپ کے رب ان کے درمیان فیصلہ کریں گے قیامت کے دن جن امور کے اندر وہ لوگ اختلاف اور جھگڑے کیا کرتے تھے. ثم جعلناک علی شریعت من الامر فاتبعها ولا تتبع اهواء الذین لا یعلمون، پھر محمد صلی اللہ علیہ وسلم ہم نے آپ کو ایک طریقے پر رکھا تھا، دین کے ایک طریقے اور راستے کے اوپر ہم نے آپ کو قائم کیا تھا، تو آپ اسی کی اتباع کیجئے. یہاں شریعت من الامر سے مراد ہے اللہ تعالیٰ کا دین، جو اللہ تعالیٰ نے اپنے بندوں کے لیے مقرر کیا ہو. اللہ تعالیٰ کا دین جو اللہ تعالیٰ اپنے بندوں کے لیے مقرر کرے، اسی کو کہا جائے گا شریعت من الامر. فتبی احا آپ اس دین پر چلیے, ولا تتبی احوا الذین لا يعلمون اور جو لوگ جانتے نہیں ہیں ایسے لوگوں کی خواہشات کے اوپر نہیں چلیے. دیکھو جو لوگ جانتے نہیں ہیں اور شرک کرتے ہیں ایسے لوگوں کی خواہشات کے اوپر آپ نہ چلے. دوسرا مطلب یہ ہے کہ ان لوگوں کو علم تو تھا لیکن قصداً انہوں نے اللہ کی کتاب پر عمل نہیں کیا, ایسے لوگوں کے راستے کے اوپر آپ نہ چلیں جو اللہ کی کتاب کی غلط تاویلیں کرے, گویا کہ وہ علم ہی سے محروم تھے جیسے علماء یہود. تو لا یعلمون کا مطلب کیا, علم ہے لیکن علم پر عمل نہ کرے, اس لیے ایسا سمجھنے کا کہ ان کے پاس علم ہی نہیں تھا جیسے علماء یہود کہ اپنی آسمانی کتابوں میں نبی کریم صلی اللہ علیہ وسلم کی باتوں کو کھلم کھلا پڑھتے تھے پھر بھی حضور کی نبوت کے اوپر وہ لوگ ایمان نہیں لائے, تو علم ہونے کے باوجود جاہلوں کے مانند وہ لوگ تھے. ایسے لوگوں کی خواہشات کے اوپر آپ کو عمل کرنے کا نہیں. انہم لن یغنوا عنک من اللہ شیئا, وہ لوگ آپ پر اللہ کی طرف سے آنے والے عذاب کو ذرہ برابر بھی دفع نہیں کر سکتے. آپ کے اوپر اللہ کے یہاں سے جو عذاب آئے گا پکڑ آئے گی اس کو یہ لوگ ذرہ برابر بھی دور نہیں کر سکتے. وَإِنَّ الظَّالِمِينَ بَعْضُهُمْ أَوْلِيَاءُ بَعْضٍ اور یقیناً ظالم کافی لوگ آپس میں ایک دوسرے کے معاونین مددگار رفقا ہے. وَاللَّهُ وَلِيُّ الْمُتَّقِينَ اور اللہ تعالیٰ ڈرنے والوں کے رفیق ولی اور دوست ہے. هذا بصائر للناس وهدى ورحمة لقوم يوقنون, یہ قرآن شرافا ہدایت بن کر کے آیا ہے. بصائر للناس اس میں لوگوں کے لیے بصیرت کی باتیں ہیں, یعنی ایسے ایسے احکام ایسی ایسی نشانیاں ایسی ایسی آیتیں قرآن کے اندر ہے جس سے لوگوں کی بصیرت اور سمجھ اور ان کو صحیح بات سیکھنے اور سمجھنے کو ملے. اور سراپا ہدایت ہے سراپا رحمت ہے یقین لانے والی قوم کے واسطے. دیکھو یہاں کہا گیا بصائر للناس, تو مفسرین فرماتے ہیں کہ قانون شریعت تین چیزوں کا مجموعہ ہے, تین چیزیں جمع ہوتی ہے تو اس کو قانون شریعت کہتے ہیں. نمبر ایک بصیرت, نمبر دو ہدایت, اور تیسری چیز ہے رحمت. اور ترتیب بھی کچھ ایسی ہے کہ انسان پہلے آنکھیں کھولتا ہے تو اس کو صحیح راستہ نظر آتا ہے اور منزل مقصود کو پہچان کر اس کی طرف وہ چلنا شروع کر دیتا ہے. تو بصیرت راستہ نظر آنا ہوا اور ہدایت کی منزل تک پہنچانے والے راستے پر چل پڑنا یہ ہدایت کہلاتا ہے. کہ منزل تک لے جانے والے راستے پر کوئی آدمی چل پڑے وہ ہدایت. اور رحمت کہتے ہیں اس منزل تک پہنچ جانا جس کا تم نے ارادہ کیا تھا. یہ تینوں چیزیں آ گئی بصائر ہدن اور رحمت. ام حسب الذين اجترحوا السيئات ان نجعلهم كالذين امنوا وعملوا الصالحات سواء محياهم ومماتهم الا ساء ما يحكمون. یہ آیت کریمہ کہتے ہیں کہ دو فریق کے بارے میں نازل ہوئی, ایک فریق ایمان والوں کا دوسرا فریق کافروں کا. اب افراد کے اعتبار سے تعین کرنا چاہو تو کر لو, نہ کرنا ہو تو نہ کرو. بعض مفسرین افراد کے اعتبار سے بھی تعبیر تعین کی, عتبہ ابن ربیعہ اور شیبہ ابن ربیعہ اور ولید ابن عتبہ, یہ تینوں قریشی غزوہ بدر کے موقع پر کافروں کی طرف سے لڑنے کے لیے سب سے پہلے میدان میں آگے بڑھنے والے یہی تین اشخاص تھے. تو یہ تین ہیں. ام حسب الذین اجترحوا السیئات کی نسبت پھر مسلمانوں کی طرف سے تین حضرات نکلے, حضرت علی, حضرت حمزہ اور حضرت عبیدہ. تو یہ تین حضرات مراد لیے جائیں گے کل الذین آمنوا وعملوا الصالحات سے. اس طرح دونوں میں تقابل ہو رہا ہے. کیا وہ لوگ یہ سمجھتے ہیں جو لوگ برائی کے کام کرتے یعنی کفر اور نافرمانی کے, کہ ہم ان کو ان لوگوں جیسا بنائیں گے کہ وہ لوگ ایمان لائے اور نیک کام کیے, برابر ہے ان کا جینا اور مرنا, بہت برے وہ لوگ فیصلے کر رہے ہیں. اس آیت کا نزول مکہ کے ان مشرکوں کے حق میں ہوا جنہوں نے مسلمانوں سے کہا تھا کہ جو کچھ تم کہہ رہے ہو یعنی قیامت کا آنا, تو اگر واقعتاً قیامت آ بھی جائے گی تو ہمیں کوئی گھبرانے کی ضرورت نہیں, اس لیے کہ دنیا میں اللہ نے ہم کو مال دیا, دنیا میں ہم کو سرداری عطا فرمائی, خاندانی شرافت عطا فرمائی, تو یہ جتنی بھی بھلی چیزیں دنیا میں ملی وہ مرنے کے بعد ہم کو آخرت کے اندر بھی ملے گی. اس پر باری تعالیٰ کی طرف سے آیت کریمہ نازل ہوئی. سواءً یہ کل لذی سے بدل ہے, یعنی دو مطلب آیت کے, سواء محیاہم و مماتہم. پہلا مطلب, جس طرح دنیاوی زندگی میں رزق تندرستی میں کافر اور مومن سب کے سب برابر ہے, اللہ تعالیٰ اس دنیا میں رزق کو تقسیم فرماتے ہیں, مومن کو بھی دیتے, کافر کو بھی دیتے, تندرستی عزت و عہدے عطا کرتے, مومن کو بھی دیتے, کافر کو بھی دیتے, سب کو اللہ تعالیٰ دیتے ہیں. تو کیا کافروں نے ایسا سمجھا کہ ان کے آخرت کے اندر بھی اللہ سب کو برابر عطا کریں گے؟ جیسے زندگی میں اللہ نے دیا اس طرح مرنے کے بعد بھی اللہ ان کو برابر دیں گے کہ وہاں بھی عزت نجات ان کافروں کو ملے گی؟ نہیں, وہاں کی عزت اور نجات صرف اور صرف ایمان کی بنیاد کے اوپر ہوگی. نمبر دو, دوسرا مطلب یہ لیا ہے کہ دنیا اور آخرت میں مومن اللہ سے محبت کرنے والا ہے اور کافر سے دنیا اور آخرت میں اللہ تعالیٰ کو نفرت ہے, لہذا مومن اور کافر دنیا اور آخرت میں برابر نہیں ہو سکتے. مومنوں کے ساتھ اللہ کو دنیا میں بھی محبت ہے, آخرت میں بھی محبت, کافروں سے اللہ کو دنیا میں بھی نفرت, آخرت کے اندر بھی نفرت, دونوں محبت اور نفرت کے اعتبار سے اللہ کے دربار میں برابر نہیں ہو سکتے. اور جو برابر ہونے کا فیصلہ کرے, سا اما یحکمون, وہ لوگ بہت برے فیصلے کر رہے ہیں. وخلق الله السماوات والارض بالحق ولتجزى كل نفس بما كسبت وهم لا يظلمون. اور ہر ہر نفس کو اس کے کیے ہوئے اعمال کا بدلہ دیا جائے گا, جو اس نے برائی کی, جو اس نے اطاعت کی, ہر ایک کا بدلہ ملے گا. لہذا کافر اور مومن بدلے کے اعتبار سے برابر نہیں ہو سکتے. ظاہر بات ہے کہ مومن کے اعمال کون سے, نماز, روزہ, زکات, حج, اس کا بدلہ کیا, جنت, نعمتیں, اور کافر کے اعمال کیا, کفر, شرک, نافرمانی, تو اس کا نتیجہ کیا, جہنم, سزا, پکڑ, یہی ہوگا آخرت کے اندر. وَلَكِ جِزَا كُلُّ نَفْسٍ بِمَا كَسَبَتْ, ہر ہر نفس کو بدلہ وہی دیا جائے گا جو اس نے کام کی, وَهُمْ لَا يُظْلَمُونَ, اور ان لوگوں کے اوپر کسی طرح ظلم نہیں کیا جائے گا. اَفَرَأَيْتَ مَنِ اتَّخَذَ إِلَٰهَهُ هَوَاهُ, آپ ان سے کہو کہ مجھے ذرا بتاؤ, مجھے خبر دو اس آدمی کی جس نے اپنی خواہشات کو اپنا خدا بنا رکھا ہے. اپنی خواہشات کو اپنا خدا بنا رکھا, کیا مطلب اپنی خواہشات کو اپنا خدا بنانے کا؟ تو حضرت عبداللہ ابن عباس رضی اللہ تعالی عنہما کا مسئلہ یہ تفسیر نقل کرتے ہیں کہ زمانے جاہلیت میں عربوں کی عجیب و غریب عادت تھی, ایک پتھر ان کو ملا راستے میں, بہت خوبصورت پتھر, चलो अपने इसकी इबादत चालू कर दे। तो घर ले जावे, उसके ऊपर कंकु लगावे, फूल छोड़े और उसकी इबादत चालू कर दे। आइंदा कल या कुछ दिनों के बाद रास्ते पर चलते चलते दूसरा पत्थरा मिला और वो पत्थर जो है ना, वो पहले वाले पत्थर से ज्यादा अच्छा खूबसूरत मिला। तो कहते कि है ये है माबूद बनाने के लायक। तो वो पहले वाले को निकाल के फेंक देते और कहा अच्छे इसकी इबादत चालू। यही हाल सोने और चांदी का भी होता कि सोने और चांदी की कोई चीज बनवाई का ये बहुत अच्छा खुदा दिखा रहा है, चंद दिन उसकी इबादत की, पूजा की, फिर उसको उठा करके फेंक दिया, कोई दूसरा नया मिला। तो इस तरीके से इन लोगों का मामला था कि एक सोने का टुकड़ा, चांदी का टुकड़ा, एक पत्थर उसको बहुत अच्छा लगे तो उसकी इबादत करे, चंद दिनों तक उसकी परस्तीश करे, फिर चंद दिनों के बाद कोई दूसरा उससे अच्छा मिला तो ये पुराने वाले पत्थरे को फेंक देवे और उसकी जगह नए पत्थरे की इबादत करे। ये इन लोगों के अंदर आम चीज थी। इसको कहा गया अफराई तमनिस हवा के मनमानी जो हुई उसकी इबादत करो, बाकी दूसरे को फेंक दो। बाद हजरत ने ये फरमाया आयत का मतलब अफराई तमनिस हवा के इबादत किसको कहते हैं, का इबादत नाम है असल में इताअत करने का। इसीलिए अगर कोई आदमी किसी दूसरे की इताअत इख्तियार करे तो वो भी एक तरह का माबूद कहलाएगा। अल्लाह को छोड़कर दूसरे की इबादत इताअत इख्तियार करे तो उसको भी माबूद कहा जाएगा। मसलन अल्लाह ताला ने हुक्म दिया कि भाई तुमको ऐसे कपड़े पहनने के, अब तुम ऐसे कपड़े ना पहनो बल्कि किसी और जैसे कपड़े पहनो, तो गोया कि आपने उसकी इताअत की, ये भी तुम्हारी जो है एक तरह की इबादत हो गई उसकी। और इसका हासिल ये निकलेगा कि अहकाम इलाहिया के मुकाबले में नफ्स के अहकाम को तरजीह देना। अहकाम इलाहिया के मुकाबले में तुम्हारा नफ्स जो बात तुमको कहे उसको तुम लोग तरजीह दे दो। ये है अफराई का मन हवा। बाद हजरात ने मतलब ये बयान किया कि कोई आदमी अल्लाह और उसके रसूल के अहकाम के मुकाबले में अपनी अकल को अहमियत देवे और नफसानी ख्वाहिशात को तरजीह देवे, हालांकि अकल तो माहौल से मुतासिर होती है, ख्वाहिश से मगलूब होती है और मफादात की असीर और कैद बन जाती है और ख्वाहिशात नफसानी की तरह गलत फैसले कर सकती है, फिर भी वो अपनी अकल को अहमियत देते हैं और नफसानी ख्वाहिशात को तरजीह देते हैं। हजरत अबू उमामा रजी अल्लाह तआला ने इरशाद फरमाते हैं कि मैंने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से सुना कि आसमान के नीचे जितने माबूदों की इबादत की गई उनमें सबसे ज्यादा अल्लाह की नजर में मबगूज वो हवाए नफ्स है। नफ्स की ख्वाहिशात की सिबा, यही आसमान के नीचे अल्लाह की नजर में सबसे ज्यादा मबगूज और अल्लाह को गुस्सा दिलाने वाली चीज है। इसलिए नफ्स परस्ती गोया के बुत परस्ती से भी ज्यादा खतरनाक। वअदल्लाहुल्लाहु अला इल्म, और अल्लाह ताला ने उसको इल्म के बावजूद गुमराह कर दिया। क्या मतलब अल्लाह ने उसको इल्म के बावजूद गुमराह कर दिया? उसका एक मतलब ये है कि अल्लाह ताला को पहले से इल्म था उसको पैदा करने से पहले कि ये गुमराह होने ही वाला है, उसके बावजूद अल्लाह ने उसको पैदा फरमाया और अल्लाह ताला ने उसको जानने के बावजूद पैदा किया और अब वो गुमराही के रास्ते के ऊपर चल निकला। गोया कि उसकी गुमराही का इल्म अल्लाह को उसके पैदा होने से पहले से चला आ रहा है। नंबर दो, अल्लाह ताला ने उसको समझ बूझ के बावजूद गुमराह कर दिया। बाद लोग होते हैं ना, इल्म बहुत, एजुकेशन बहुत, समझ बूझ बहुत, फिर भी वो गुमराह होते हैं। तो अपने बात करते हैं ऐसे, होशियार तो बहुत है लेकिन पता नहीं नमाज पढ़ने ही नहीं आता है, होशियार तो बहुत है, बहुत अकलमंद, लेकिन ये रोजे ही रखता है। ये है कि इल्म यानी बमाना समझ बूझ अकल फहम, उसके बावजूद भी अल्लाह ने उसको गुमराह किया, यानी कि दीनदारी से वो दूर रहा। कैसी बड़ी नहुसत है और कैसी बड़ी महरूमी है। नऊज़ु बिल्लाह मिन ज़ालिक। व खतमा अला समिही व कल्बिही व जअला अला बसरिही ग़िशावा, और अल्लाह ताला ने उसकी कुव्वत सामिया पर और उसके दिल के ऊपर मोहर लगा दिया, और उसकी निगाहों के ऊपर अल्लाह ताला ने पर्दे डाल दिए, यानी वो कान से सही बातें सुनता नहीं, दिल से सही बातें सोचता नहीं, उसकी आंखों पर पर्दे हैं कि हिदायत की बातों को देखता नहीं। फमन यहदीहि मिन बादिल्लाह, अल्लाह ताला के गुमराह करने के बाद कौन उसको हिदायत दे सकता है। अफला तज़क्करून, क्या तुम लोग नसीहत हासिल नहीं कर सकते, हासिल नहीं करते, नसीहत हासिल करो। वकालू मा हिया इल्ला हयातुन दुनिया नमूत व नहिया, और जो लोग आखिरत का इनकार करते वो काफी लोग अपनी जुबान से कहते कि ये तो हमारी बस दुनिया की जिंदगी है, हम मरे और हम दोबारा जिंदा होंगे। बाज़ लोग मरे बाज़ लोग जिए, क्या क्या कहते थे कि आखिरत नाम की कोई चीज नहीं, ये दुनिया तो जो है ना एक चक्कर चल रहा है, कि जैसे कि गर्दिश जमाना, जमाने का दौरान होता है कि भाई कुछ लोग पैदा हुए, कुछ लोग मरे, बच्चे आ जाए, वो जवान हुए, परसों बुढ़े हुए, मर गए। ये दुनिया का रूटीन चलता रहता है, बाकी आखिरत नाम की कोई चीज नहीं है। तो उसी को ये लोग कहने लगे कि ये है हमारी, क्या है हमारी दुनिया की जिंदगी, हम मरते हम जीते। वमा युहलिकुना इल्ला दहर, और हमको जमाना ही हलाक करता है और कुछ नहीं। यानी एक आज का बच्चा, कल का जवान, परसों का बुढ़ा, जमाना गुजरते गया, बूढ़ा हुआ और मर गया, बाकी कोई जो है कुदरत ताकत गायब गैब थी अल्लाह ताला की नहीं है। ये सब जमाने की वजह से ऐसा होता है। ये बाज लोग कहते थे, ये लफ्ज़ दहर जो है तमाम मुद्दतों का मजमुआ है, ये आलम जब से पैदा हुआ और जब फना होगा, इस मजमुए मुद्दत के ऊपर लफ्ज़ दहर का इस्तेमाल होता है। नंबर दो, बहुत बड़ी मुद्दत के लिए भी दहर का लफ्ज इस्तेमाल होता है कि दुनिया बड़े लंबे जमाने से चली आ रही है, चलती रहेगी, इसके ऊपर भी लफ्ज दहर इस्तेमाल होता है। वमा लहुम बिज़ालिका मिन इल्म, और उनको इस बात की कोई खबर नहीं है। इन्हुम इल्ला यज़ुन्नून, और वो लोग तो बस महज अटकले लगाते हैं, वहमियात के अंदर पड़े हुए हैं। वैज़ा तुतला अलैहिम आयातुना बय्यिनात, जब उनके सामने हमारी आयतें यानी कुरान की आयतें खुल्लम खुल्ली पढ़ के सुनाई जाती है। मा कान हुज्जतुहुम इल्ला अन क़ालू उतू बिआबाइना इन कुंतुम सादिकीन, तो वो यही हुज्जतबाजी करने लगते हैं कि हमारे बाप दादाओं को ले आओ जिंदा करके, अगर तुम तुम्हारे दावे के अंदर सच्चे हो तो। यानी जब कभी कुरान की आयतें इनको पढ़ के सुनाई जाती है और उसमें ये मजमून भी सुनाया जाता है कि मरने के बाद दोबारा जिंदा होना है, तो जाहिर बात है कि कुरान और नबी के सामने ये लोग हुज्जत और बहसबाजी तो नहीं कर सकते। बस इतनी हुज्जतबाजी करते कि अगर मरने के बाद दोबारा जिंदा होने की बात सही और सच्ची है तो हमारे आबा अजदाद जो मर मरा के दुनिया से चले गए, उनको दोबारा जिंदा करके हमारे सामने ले आओ। इस तरह की ये लोग गलत हुज्जतबाजी कुरान के सामने करते हैं। इन कुंतुम सादिकीन, अगर तुम सच्चे हो बास बादल मौत के दावे में, कुल इल्लाहु युहयीकुम थुम्मा युमीतुकुम थुम्मा यजमाउकुम इला यौमिल क़ियामति ला रैब फीह वलकिन्न अक्सरन्नास ला यअलमून। ये नबी आप उनसे फरमा दीजिए, اللہ تعالیٰ تم کو زندہ کرتے ہیں. پہلے تم نطفہ تھے، منی کے قطرے تھے، پھر اللہ تعالیٰ تم کو موت دیں گے، پھر اللہ تعالیٰ تم کو قیامت کے دن زندہ کرے جمع کریں گے محشر میں، جس قیامت کے آنے کے اندر کوئی شک نہیں ہے. لیکن اکثر لوگ حقیقت کو جانتے نہیں ہیں. وَلِلَّهِ مُلْكُ السَّمَاوَاتِ وَالْأَرْضِ وَيَوْمَ تَقُومُ السَّاعَةُ يَوْمَئِذٍ يَخْسَرُ الْمُبْطِلُونَ. اور آسمانوں اور زمین کی حکومت اللہ تعالیٰ ہی کے واسطے ہے. اور جس دن قیامت قائم ہوگی، قیامت کا میدان ہوگا، اس دن باطل پرست یعنی کافر لوگ بڑے نقصان کے اندر پڑ جائیں گے، یعنی ان کا نقصان بالکل ظاہر ہو جائے گا. دیکھو اس وقت بھی کافر اپنے کفر اور شرک کی وجہ سے نقصان میں تو ہے ہی ہے، لیکن قیامت کے دن ان کے نقصان کا عملی ظہور ہوگا کہ دنیا میں جو کفر کیا تھا اس کفر کے نتیجے کے اندر آخرت میں جہنم کی سزا کھل کر کے آئے گی. تو نقصانی دو طرح کی ہوتی ہے، ایک نقصانی چھپی ہوئی اور ایک نقصانی ظاہر اور واضح. تو ان کی نقصانی اس وقت پر بھی ہے لیکن وہ دکھتی نہیں ہے، البتہ قیامت کے دن ان کی نقصانی بالکل ظاہر ہو کر کھل کر کے سامنے آ جائے گی. یکثر المبطلون وترى كل امة جاثية كل امة تدعى الى كتابها اليوم تجزون ما كنتم تعملون. آپ دیکھو گے ہر امت قیامت کے دن گھٹنے کے بل پڑی ہوئی ہوگی. دیکھو یہ جسون کا مادہ ہے جاثیہ. جاثیہ کس کو کہتے ہیں؟ کوئی آدمی اپنے دونوں گھٹنے زمین پر ٹیک دے دے اور پیچھے پنجے کھڑے ہوئے، آگے گھٹنے اور پیچھے پنجے، اس طرح بیٹھنے کو جاثیہ سے تعبیر کیا جاتا ہے. پنجے کھڑے زمین سے لگے اور گھٹنے زمین پر ٹکے ہوئے، اس بیٹھنے کو جاثیہ اور جسو سے تعبیر کیا جاتا ہے. آیت میں فرمایا گیا کہ قیامت کے دن آپ ہر امت کو، ہر دین والوں کو دیکھو گے کہ وہ گھٹنوں کے بل بیٹھے ہوئے ہوں گے. کوئی اشکال پیدا ہوتا ہے کہ گھٹنوں کے بل بیٹھنا یہ تو ایک طرح کی ذلتی، اہانت، عذاب، سزا کی شکل اور انداز ہوتا ہے. آپ دیکھیں گے کہ کوئی آدمی کسی سے مانگتا ہو، گر گراتا ہو، عاجزی کرتا ہو، کسی کے سامنے ہاتھ پھیلاتا ہو تو اس طرح دو گھٹنے زمین پر ٹیک کر سامنے والے کے سامنے عاجزی اور گر گرانے کا کام کرتا ہے. تو یہ تو خوف کی علامت ہے، آدمی خوف کے وقت پر بھی جو ہے اس طرح کا کام کرتا ہے. تو گویا آیت کا مفہوم یہ نکلے گا کہ قیامت کے دن ہر ایک کو اس طرح کا خوف پیش آئے گا کہ ہر ایک گھٹنوں کے بل اللہ تعالیٰ کے سامنے جو ہے پڑے گا. حالانکہ قرآن کی دوسری آیتوں سے پتا چلا کہ لا يحزنهم الفزع الاکبر، کہ اللہ کے نیک بندوں کو قیامت کے دن نہ کوئی خوف ہوگا نہ کوئی گھبراہٹ ہوگی. اور اس آیت سے پتا چلا وترى كل امة جاثية، ہر امت ہر دین والے گھٹنوں کے بل پڑے ہوں گے، اور گھٹنوں کے بل کا ہونا یہ خوف اور گھبراہٹ کی علامت ہوگی. تو دونوں طرح کی آیتوں کے درمیان مفسرین نے تطبیق دی ہے کہ دیکھو اگر اس آیت کریمہ کو عام مان لے رہے وترى كل امة جاثية، ہر ہر امت گھٹنوں کے بل پڑی ہوگی، چلو مان لو عام ہے، تو پھر یوں کہا جائے گا کہ وَإِن مِّنكُمْ إِلَّا وَارِدُهَا كَانَ عَلَىٰ رَبِّكَ حَتْمًا مَّقْضِيًّا، کہ مشابہ ہے یہ آیت کریمہ کہ پل صراط کے اوپر ہر ایک کا گزرنا طے ہے. اس طرح ہر انسان کا اللہ کے سامنے گھٹنوں کے بل پڑنا طے ہے. البتہ جس طریقے سے پل صراط کے اوپر اہل ایمان بہت تیزی سے گزر جائیں گے، اس طریقے سے مومنین، صالحین، مخلصین، متقین یہ بھی جو ہے دو زانو بیٹھیں گے اللہ کے سامنے گھٹنے ٹیک کر کے تھوڑی دیر کے واسطے، خفیف مدت، ہلکی سی چند گھڑی کے واسطے، اور थोड़ी देर के ऊपर अजाब का इतलाक होता नहीं है कि भाई वो कार्रवाई तो करनी पड़ेगी, आपसे पूछताछ नहीं होगी, बाकी कार्रवाई के लिए आपको इमिग्रेशन काउंटर पर तो जाना पड़ेगा, बस जाके वो मोहर लगा के फटाफट निकल जाने का आपको। तो मोमिनीन मुखलिसीन भी घुटनों के बल पड़े होंगे, लेकिन उसमें उनको कोई तकलीफ और अजियत नहीं होगी, थोड़ी देर में उनका मामला निमट जाएगा। जबकि नाफरमानों को घुटनों के बल के ऊपर जो डाला जाएगा तो उसमें उनको बहुत तकलीफ होगी, बहुत देर लगेगी, उनको बड़ी खौफ और घबराहट भी सारी होगी। नंबर दो, बाज मुफस्सिरीन ने उसका मतलब ये बयान किया कि दो जानू अदब से बैठना मुराद है, जासिया, दो जानू अदब के साथ बैठना मुराद है। अगर दो जानू अदब के साथ बैठना मुराद लिया जाए तो मतलब ये लिया जाएगा कि जिस तरीके से एक मोमिन नमाज के अंदर दो घुटनों पर बैठता है, इस तरीके से कयामत के दिन अल्लाह के सामने पूरे अदब के साथ दो घुटनों दो जानों के ऊपर बैठ जाएगा। और ये अदब की बात है, ये कोई सजा और तकलीफ की बात नहीं। तो मोमिनीन जो दो घुटने पर दो जानों पर बैठेंगे बतौर अदब, और काफिर जो दो घुटने दो जानों पर बैठेंगे वो बतौर खौफ और बतौर घबराहट। और बात कहते हैं कि वतरा कुल उम्मा, लफ्ज कुल अक्सर के माने में है, यानी उम्मत के अक्सर अफराद को आप देखोगे कि घुटनों के बल बैठे हुए, तमाम के तमाम नहीं, अक्सर। और अक्सर में कौन आ गए? काफी फासिक फाजिर, बाकी जो मोमिनीन मुखलिसीन साजिशीन अम्बिया मुत्तकीन, उनको ये कैफियत पेश आने वाली नहीं है, वो इस कैफियत से मुस्तस्ना रहेंगे। और मुजतमियतन का मतलब यही कि बाज लोगों ने इसका मतलब ये बयान किया कि इस तरीके से बैठेंगे कि अपने आप को जमा करके, जमा करने का मतलब वही अदब और इकराम के साथ बैठना नमाज की कैफियत की तरह। कुल्लु उम्मतिन तुदा इला किताबिहा, हर उम्मत को बुलाया जाएगा उनके नामे आमाल की तरफ, जाओ और अपना नामे आमाल पढ़ो और अपने नामे आमाल को देख लो, हर उम्मत को उनके नामे आमाल की तरफ बुलाया जाएगा। और यहाँ पर जो कहा गया ने कि तुदा इला किताबिहा, तो चूँकि हर एक का अमल उस आमाल नामे में लिखा हुआ है, इस एतबार से उसको कहा गया कि इला किताबिहा, उनके अमाल नामे की तरफ। अलयौमा तुजज़ौना मा कुंतुम तअमलून, आज तुमको उन तमाम कामों की सजा दी जाएगी जो काम तुम दुनिया के अंदर करते थे, आज तुमको उन तमाम कामों का बदला दिया जाएगा जो काम तुम लोग दुनिया के अंदर किया करते थे। हजरत सलमान फारसी रज़ी अल्लाह ताला ने इरशाद फरमाते हैं, कयामत के दिन एक घड़ी ऐसी होगी कि वो 10 साल के बराबर होगी, सब लोग उस एक घड़ी की मुद्दत के दौरान दो जानू पड़े होंगे। यहाँ तक कि हजरत इब्राहिम अलैहिस्सलाम भी पुकार उठेंगे, नफ्सी नफ्सी, मैं सिर्फ अपने नफ्स के बचाव की अल्लाह आपसे दरख्वास्त करता हूँ। वो वक्त होगा जो एक घड़ी है लेकिन वो 10 साल के बराबर होगी, जिसमें हर एक को दो घुटनों के ऊपर बैठना पड़ेगा अल्लाह सुबहानहू व तआला के सामने। तो कुल्लु उम्मतिन तुदा इला किताबिहा, हर उम्मत को कयामत के दिन उनके आमाए आमाल की तरफ पुकारा जाएगा और उनको कहा जाएगा, अलयौमा तुजज़ौना मा कुंतुम तअमलून, आज के दिन तुमको सजा दी जाएगी जो अमाल तुम लोग दुनिया के अंदर किया करते थे, जो नेक अमल करते थे उसका बदला, बुरे अमल की सजा।